नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्संवादमा स्वागत छ। म सन्तोष रिग्मी। सरकारले घोषणा गरे अनुसार प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन हुन अब 100 दिनभन्दा थोरै समय बाँकी छ। आगामी मंगसिर 4 गते एकै चरणमा देशभर प्रदेश र प्रतिनिधि सभाका लागि मतदान हुनेछ। निर्वाचन आयोगले आयोगमा दर्ता रहेका 116 दललाई निर्वाचन प्रयोजनमा दल दर्ता गर्न दिएको समयसीमा भोलि सकिँदैछ। अधिकांश दलहरूले दर्ता गरिसकेका छन् भने केही दलहरू आज र भोलि आयोगमा दल दर्ता गर्ने तयारीमा छन्। दलहरूले दल दर्तासँगै निर्वाचन केन्द्रित गतिविधि पनि अघि बढ़ाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा जस्तै संघ र प्रदेश तहमा पनि मिलेर जाने सहमति गरेका छन् भने एमाले, राप्रपा सहितका दलहरूबीच पनि मिलेर जाने विषयमा छलफल भएको छ। आगामी निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तयारीका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ एमाले प्रमुख सचेतक विशाल भट्टराईज्यू।
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब 100 दिनभन्दा पनि कम समय बाँकी छ, निर्वाचनको घोषणा भइसकेको छ, यहाँहरूले निर्वाचनलाई लक्षित गरी विभिन्न तयारीका क्रियाकलापहरू थालिसक्नु भएको छ। निर्वाचन लक्षित यहाँहरूका अहिले अघि बढ़ेका कार्यक्रम र आगामी दिनमा निर्धारित कार्यक्रमहरू चाहिँ के छन्, कसरी अघि बढ्दै हुनुहुन्छ यहाँहरू?
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकिसकेपछि सम्पूर्ण शक्तिका साथ राजनीतिक दलहरू निर्वाचनको तयारीमा लागेको छन्। निर्वाचन आयोग पनि हामी निर्धारित समयमा निर्वाचन गर्न सफल हुन्छौँ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेको छ। यस्तो बेलामा मुलुकको प्रमुख पार्टी नेकपा एमाले आसन्न निर्वाचनलाई निष्पक्ष, धाँधली रहित रूपमा सम्पन्न गर्नुपर्ने एउटा दायित्व हाम्रा सामुन्नेमा छँदैछ। सत्ता पक्षले अघिल्लो निर्वाचन, स्थानीय तहको निर्वाचन गर्दा राज्य संयन्त्रको चरम दुरुपयोग गरेको र सकेका सबै अस्त्रहरू प्रयोग गरेर प्रमुख प्रतिपक्षी दललाई कमजोर पार्ने हरकतहरू गरेको स्थितिमा अहिले पनि गठबन्धन यथावत राखेर सरकार त्यही चरित्रका साथ, त्यही नियतका साथ निर्वाचनको तयारीमा लागेको देखिन्छ। यस्तो बेलामा हामीले सम्पूर्ण रूपले आफूलाई तयारीका साथ अघि बढाउनुका अलावा आफ्नो मतको सुरक्षा गर्नका लागि पनि नेकपा एमाले अतिरिक्त मेहनत गर्नुपर्ने आवश्यकता भएको छ। हाम्रो आन्तरिक हिसाबले भन्ने भने घोषणा पत्र जारी गर्नका लागि हाम्रो एउटा टिम निर्माण भइसकेको छ। उम्मेद्वार चयन प्रक्रिया हामी अत्यन्तै लोकतान्त्रिक तरिकाले तल तलैबाट सिफारिस मागेर गर्छौँ, उम्मेद्वार चयन गर्छौँ भने निर्वाचनमा अब एक किसिमले पार्टी सिङ्गो पार्टी पंक्तिलाई परिचालित गरेर आफ्ना एजेन्डाहरू स्थापित गरेर हामी चाहिँ जनताका बीचमा जान्छौँ र एक किसिमले घेराबन्दी गरेको सम्पूर्ण पार्टीहरू एकातिर भएर, गठबन्धन भएर एमालेका विरुद्ध चाहिँ उपस्थित भएको जुन आजको विद्यमान अवस्थामा, यस्तो बेलामा नेकपा एमाले विगतको तुलनामा अझ बढी मेहनतका साथ, अझ बढी आफ्नो आन्तरिक तयारीलाई सुदृढ गर्दै निर्वाचनमा जानुपर्ने आवश्यकता छ र त्यसका लागि हामी तयारीमै छौँ।
यहाँहरूका क्रियाकलापहरू चाहिँ कसरी शुरू भएका छन्? अध्यक्षज्यूको संयोजकत्वमा यहाँहरूले एउटा समिति पनि बनाउनु भएको छ, परिचालन समिति, त्यो कसरी परिचालित हुन्छ?
हामी खास गरी भन्ने भने यो निर्वाचनका मुख्य 3 वटा हाम्रा कार्यभारहरू छन्। एउटा चाहिँ हामीले यो निर्वाचनमा जनतासँग मत माग्न जाँदाखेरि सबभन्दा राम्रा एजेन्डा लिएर जनताका बीचमा हामीले 5 वर्ष नेपाललाई कस्तो बनाउन चाहन्छौँ र सरकार निर्माण गरेर हामीले कस्तो मुलुकको खाका कोर्न चाहन्छौँ, कसरी मुलुकलाई विकासको बाटोमा लान चाहन्छौँ, समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ, 2074 सालमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गरेका कामहरूको कसरी हामी निरन्तरता दिन चाहन्छौँ, यो बीचमा जसरी त्यो निरन्तरतालाई भङ्ग गर्ने काम गरिएको छ, त्यो कोर्स करेक्सन गर्ने काम जुन हिसाबले चाहिँ गरियो त्यसलाई पनि हामी ध्यान दिन्छौँ र सँगसँगै हामी योग्यतम उम्मेद्वारहरूका साथ अगाडि बढ्छौँ। हामीले 74 सालदेखि पछाडि सरकारले गरेका कामहरूलाई जनताका बीचमा स्थापित जसरी मेहनतका साथ गर्नुपर्थ्यो त्यो गर्न सकिरहेका छैनौँ, यसपल्टको निर्वाचनमा हामी त्यो गर्छौँ र उम्मेद्वारहरूलाई पनि हामी लोकप्रिय उम्मेदवारहरू अगाडि सार्छौँ र सँगसँगै मत भएर पनि कहिलेकाहीँ पराजित हुन सकिन्छ चुनावमा, राम्रो व्यवस्थापन, राम्रो तयारी, राम्रो परिचालन भएन भने तल परिन्छ, त्यसकारणले गर्दा सकेसम्म बढी आफ्नो संगठनलाई सुदृढ गर्दै व्यवस्थित तरिकाले निर्वाचन लड्ने र निर्वाचनका सबै खाले धाँधली अनियमितता हस्तक्षेपका अस्त्रहरूलाई चाहिँ हामीले प्रतिवाद गरेर यो चुनावमा नेकपा एमालेलाई जिताउनु छ। त्यसकारण तदनुरूपको हामी आन्तरिक तयारी गर्छौं।
भट्टराईज्यू, जस्तो अब आगामी निर्वाचनको घोषणा पत्रको यहाँले अघि कुरा गर्नुभयो, घोषणा पत्रका सन्दर्भमा चाहिँ 74 चुनाव भन्दा यसपालि फरक कुराहरू के आउनेछन्? हुन त त्यो तयारी घोषणापत्र समितिले गर्नेछ, यद्यपि यहाँले केही बताउनुभयो कि हामी 74 भन्दा अझै राम्रो गर्नेछौ, 74 चाहिँ हुन नसकेका कामहरू गर्नेछौ, ती केही हुन सक्छन्? उदाहरण अहिले दिन सकिने अवस्था हुन्छ कि हामी यसरी जान्छौ?
जस्तो कि हामीले 74 सालको निर्वाचन लडिरहँदाखेरि त्यस बेला मुलुकमा संविधान निर्माण भएर एक हिसाबले चाहिँ देश अगाडि बढेको थियो, तर साँच्चै नेपाली जनताका मुरझाइएका जुन विकास र समृद्धिका सपनाहरू हुन् ती सपनाहरू यत्तिकै असरल थिए। त्यसको ठोस र वस्तुगत एउटा प्लानिङ पनि कुनै पार्टीहरूसँग नभएको अवस्था थियो। त्यस्तो बेलामा हामीले त्यस बेला चाहिँ स्पष्ट विकास र समृद्धिको खाका प्रस्तुत गरेर अगाडि बढ्यौँ। हाम्रो सरकार चाहिँ 5 वर्षका लागि जनताबाट अनुमोदित भएको सरकार, केही अतिवादी शक्तिहरूका कारणले गर्दाखेरि चाहिँ 3 वर्ष 4 महिना 26 दिनपछि त्यो सरकार चाहिँ अदालतको परमादेशले हटाइयो। एक हिसाबले भन्दा हामीले 74 सालमा प्रारम्भ गरेका विकास र समृद्धिका जे जस्ता योजनाहरू थिए त्यसलाई तुषारापात गर्ने काम गरियो त्यो फैसलाले। त्यसपछि जसरी त्यो श्रृङ्खला टुट्यो, राष्ट्रियताको सम्वर्धन गर्ने र भौतिक र मानवीय विकासलाई अघि बढाउने त्यसै गरी राजनीतिक क्षेत्रका समस्याहरू समाधान गर्ने जसरी मेहनतपूर्वक त्यो सरकारले काम गरेको थियो त्यसलाई ब्रेक लगाउने काम गरियो। अब हामी त्यहीबाट चाहिँ यसलाई चाहिँ कन्टिन्युएसन गर्न चाहन्छौँ, हाम्रो बहुमतको सरकार स्थापना गरेर। र त्यस बेला चाहिँ हामीले केही महत्त्वपूर्ण इस्युहरू, जस्तो हामीले चुच्चे नक्सा प्रकाशित गऱ्यौँ त्यस बेला, आजसम्म इतिहासमा कसैले पनि त्यो मेहनत त्यो अलि आँट गरेको स्थिति थिएन, त्यो आँट गरेर सरकारले नक्सा प्रकाशित गर्यो। इतिहासमा एउटा चाहिँ राष्ट्रियताको सम्वर्धनमा र नेपालको भौगोलिक अखण्डताको रक्षार्थ सरकारले चालेको त्यो ऐतिहासिक कदम थियो। अब त्यतिले मात्रै पुग्दैन, अब जमिन फिर्ता गर्ने काम पनि त्यसको आँटको नेतृत्व पनि केपीएलले गर्नुपर्छ, अरू कसैबाट त्यो उच्चारण सम्मान पनि हुँदैन। त्यसै गरी उहाँले बिचमा तथ्य प्रमाण र इतिहास सहित भन्नुभयो कि राम जन्मभूमि अयोध्यापुरी चाहिँ त्यो भारतले खडा गरेको त्यो नक्कली हो, खासमा त्यो होइन, त्यो अयोध्यापुरी चाहिँ नेपालमै छ, त्यो पनि चितवनमा छ भनेर उहाँले विगतमा भन्नुभयो। त्यो ठाउँलाई हामीले साँच्चै चाहिँ उत्खनन गरेर ऐतिहासिक तथ्यहरूको खोज गरेर अझै त्यसलाई चाहिँ नै अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्ने र त्यसलाई भौतिक हिसाबले चाहिँ बलियो बनाएर नेपालको एउटा महत्त्वपूर्ण धार्मिक पर्यटक स्थलको रूपमा त्यसलाई विकास गर्नुपर्ने छ। र सँगसँगै यो बिचमा राष्ट्रियताको सन्दर्भमा धेरै असन्तुलनहरू देखा परे, हाम्रा परराष्ट्र सम्बन्धमा चाहिँ असाध्यै धेरै उतार चढाव देखा पर्यो, त्यसलाई हामीले सच्याएर हाम्रो असंलग्न परराष्ट्र नीति, पञ्चशीलका 5 सिद्धान्त र नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिने हाम्रो जुन मुलुकको एउटा चाहिँ स्थापित हाम्रो परराष्ट्र नीति हो त्यो खलल परेको छ, त्यसलाई हामी सच्याएर करेक्सन गरेर अगाडि बढाउन चाहन्छौँ। र त्यसै गरी हामीले थुप्रै विकासका कामहरू, जनताका चाहनाहरू पुरा गर्नुपर्नेछ। अर्थतन्त्र ओह्रालो लागेको छ, एक हिसाबले भन्दा केपी शर्मा ओली प्रधानमन्त्री भएर छोड्दा 11 महिनालाई पुग्ने वस्तु र सेवाको आयातलाई पुग्ने विदेशी मुद्रा सञ्चिति घटेर 4-5 महिनालाई पनि नपुग्ने अवस्थामा पुगेको छ। जुन किसिमले त्यसलाई रसातलतर्फ भसाउने काम गरिएको छ, सबै सूचकाङ्कहरू असाध्यै नकारात्मक छन्। यी सबैलाई सच्याएर देशलाई सही बाटोमा लाने र लाखौँ युवाहरू बेरोजगार भएर विदेशमा गएर अरूको सेवामा काम गर्नु परेको छ, श्रम लगानी गर्नु परेको छ, त्यसलाई सच्याएर कम्तीमा देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने, ठुला परियोजना प्रारम्भ गर्ने थुप्रै कामहरू चाहिँ छन्। ती कामहरूलाई नै हामी अगाडि बढाउँछौँ।
जस्तो यहाँहरूलाई सर्वोच्च अदालतले नै भन्यो कि संविधान मिच्नुभयो, दुई तिहाईको सरकार यहाँहरूले तुहाउनुभयो, त्यो जग जाहेरै भएको कुरा हो। अबको निर्वाचनमा के त्यो पनि विषय हुन्छ कि हामीले
कुरो के हो भने हामीले के भनेका हो भने हामीले अङ्गीकार गरेको संसदीय व्यवस्था वेस्ट मिनिस्टर सिस्टम बेलायतबाट प्रारम्भ भएको यो प्रणाली हो। यो प्रणालीमा चाहिँ प्रधानमन्त्रीय पद्धति हो, यो प्रधानमन्त्रीले आफूले प्राप्त गरेको जनमत चाहिँ खलल पुग्न गयो वा खण्डित हुन गयो भने त्यस्तो बेलामा चाहिँ संसद विघटन गरेर ताजा जनादेशमा जान सक्छन् भन्ने मान्यता हो। तद अनुरूपै हामीले प्रतिनिधि सभालाई विघटन केपी शर्मा ओलीले गरेर,
तर त्यो कुरा त भट्टराईज्यू मैले बीचमा यहाँलाई रोके, त्यो कुरा त यहाँहरूले यहाँहरूको झण्डै दुई तिहाईको सरकार थियो, संविधानमा संशोधन गरेर संविधान बमोजिम पनि त जान सक्नुहुन्थ्यो नि त यहाँहरू, त्यहाँ त कहीँ न कहीँ समस्या भएको हो भन्ने कुरालाई त यहाँहरूले स्वीकार गर्नुहुन्छ होला नि त।
एउटा कुरो के हो भने त्यो सर्वोच्च अदालतको जुन फैसला, त्यो फैसला चाहिँ कति ठिक कति बेठिक त्यो आफ्नो ठाउँमा छ, तर हामीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्यौँ। फैसला एक हिसाबले भन्दाखेरि त्यो लोकतन्त्रको स्थापित मूल्यको विरुद्धमै थियो। त्यो खास गरी जसरी पनि केपी शर्मा ओलीको सरकार गिराउनुपर्छ र प्रधानमन्त्रीबाट उहाँलाई हटाउनुपर्छ भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको चाहिँ एउटा योजनाबद्ध एउटा षड्यन्त्र थियो भन्ने कुरा समय देखिएको छ।
यो कुरालाई यहाँहरू निर्वाचनको मुद्दा बनाउनु हुनेछ?
होइन, हामी के भन्छौँ भने हाम्रो सरकार परमादेशको माध्यमबाट हटाइएको हो, जनताको पक्षमा काम गर्दा गर्दै बलजफ्ती चाहिँ सरकारलाई अदालतलाई दुरुपयोग गरेर न्यायाधीशहरूको चाहिँ इज्जत प्रतिष्ठालाई समाप्त गरेर जसरी चाहिँ सरकार ढाल्ने काम गरियो त्यसलाई हामी जनताका बीचमा भण्डाफोर त गर्छौँ नै। र अहिलेको सरकार आइसकेपछि भए गरेका गतिविधिहरू एक वर्षका दौरानमा देशको प्रगतिलाई यदि हामीले अघिल्लो सरकारको तुलना गरेर हेऱ्यौँ भने महँगीको अवस्था हामी हेर्न सक्छौँ। त्यसै गरी चाहिँ हाम्रो अर्थतन्त्रका सबै सूचकहरूले हामीलाई चाहिँ रातो बत्ती बालेरको र खतराका सङ्केत गरिरहेका छन्, त्यो हामी भन्न सक्छौँ। अरू थुप्रै मुद्दाहरूमा आधारित भएर जान सक्छौँ। बजेट निर्माणका क्रममा जेठ 14 गते राति केही मान्छेहरू अनाधिकृत व्यक्तिहरू प्रवेश गरेर राजस्वका दरहरू परिवर्तन गर्ने असाध्यै वित्तीय अपराधको काम गरेका छन्, त्यसलाई हामी जनताका बीचमा उदाङ्गो पार्छौँ।
भट्टराईज्यू, हजुर, यहाँका केही नेताहरूले भट्टराईज्यू पछिल्लो समयमा संघीयता खारिजी हुनुपर्छ भन्ने खालका कुराहरू पनि जिम्मेवार नेताहरूले दिनुभएको छ। त्यसै गरी यहाँले अघि भर्खरै उल्लेख गर्नुभयो राम जन्मभूमिको कुरा, यिनै कुराहरूलाई जोडेर कतिपय यहाँहरूका नेताहरूले होइन यो अधिकांश हिन्दू भएको देश हो, हिन्दू चाहिँ राज्य हुनुपर्छ भन्ने खालका कुराहरू पनि गर्नुभएको छ। यी विषयहरू पनि यहाँहरूको घोषणा पत्रमा समेटिन्छन् कि यो भोटका लागि मात्रै?
स्पष्ट गर्न चाहन्छु म भने नेकपा एमाले 2072 सालको जुन संविधान हो त्यो संविधान निर्माणमा हाम्रो एकदमै अग्रणी भूमिका रहेको छ। त्यो संविधान केपी शर्मा ओली नहुनु भएको भए त्यो संविधान जारी हुन दिँदैनथे कतिपयले भन्ने कुरा चाहिँ देखिन्छ। यस्तो अवस्थामा चाहिँ नेकपा एमाले त्यो जुन स्थापित मूल्यहरू हुन् निर्णयहरू हुन् त्यसभन्दा बाहिर गएर हामी जनताका बीचमा भोट माग्दैनौँ। हामीले खास गरी भने 62-63 को जनआन्दोलनका मूल्यवान उपलब्धिहरूको रूपमा रहेका धर्मनिरपेक्षता, सङ्घीयता, त्यसै गरी चाहिँ नि समावेशिता, गणतन्त्र र लोकतन्त्रका यी आधारभूत कुराहरूभन्दा बाहिर गएर नेकपा एमाले चाहिँ कुनै हालतमा पनि जान चाहँदैन र त्यसका लागि अहिले त्यो सम्भव पनि छैन किनभने त्यसका लागि दुई तिहाई चाहिन्छ। त्यसकारण हामी ती त्यसभित्र केही कमजोरीहरू छन् भने सच्याउन चाहन्छौँ, त्यसभित्रका त्यसलाई सुधार गरेर लिएर जान चाहन्छौँ, तर अब पछाडि फर्किएर अर्को एउटा व्यवस्थातर्फ चाहिँ जाने पक्षमा नेकपा एमाले छैन, अहिले हाम्रो त्यो एजेन्डा बन्दैन।
हजुर, आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी संघीय खास गरी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि 100 दिनभन्दा थोरै समय बाँकी छ, दलहरूले गतिविधि अगाडि बढ़ाइरहेका छन्, निर्वाचन आयोगले प्रक्रियालाई तीव्रता दिने क्रममै छ, त्यसका विभिन्न क्रियाकलापहरू अगाडि बढ़ि नै रहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन तयारीका विषयमा अन्तरसम्वादमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ एमाले प्रमुख सचेतक विशाल भट्टराई। भट्टराईज्यू, अब जसरी निर्वाचन आउँदैछ, निर्वाचनसँगै केही आशाहरू, केही उत्साहहरू र केही निराशाहरू पनि सँगसँगै जोड़िएका छन्। अब धेरै पैसा मुलुकले, यहाँले अघि अर्थतन्त्रको सवाल उठाउँदै हुनुहुन्थ्यो, अर्थतन्त्र हाम्रो यस्तो अवस्थामा भएको बेलामा अब निर्वाचनमा अझै धेरै खर्च हुनेछ, खर्च पनि वाञ्छित अवाञ्छित धेरै हुनेछ। यहाँहरूकै नेताहरूले, यहाँहरूले सबै पार्टीका अधिकांश नेताहरूले स्वीकारेको कुरा के हो भने अब निर्वाचन एकदमै महँगो हुँदै गयो, एकदमै तल्लो तहका मान्छे अथवा जसरी हामी आम मानिस भन्छौं, आम मानिसले निर्वाचन चाहिँ लड्न सक्ने अवस्था रहेन। अब उम्मेद्वार चयनदेखि लिएर निर्वाचनको प्रचार प्रसार सम्मका कुराहरूमा एकदमै भड्किलो भयो भन्ने खालका कुराहरू छन्। एमाले के त्यसलाई केही सच्याउन तयार छ अथवा त्यतातिर एमालेको ध्यान जान्छ?
लामो समयदेखि हामीले अङ्गीकार गरेको निर्वाचनको जुन प्रणाली छ, अब मिश्रित निर्वाचन प्रणाली छ, त्यसमा चाहिँ 60% हामी प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई चुन्छौँ भने 40% समानुपातिक विधिबाट चुन्छौँ। यो हाम्रो त्यस बेलाको एक किसिमको बाध्यता जस्तो पनि थियो र समावेशी समानुपातिक प्रणाली अप्नाउनु पर्ने अवस्था पनि थियो हाम्रो देशमा। जुन प्रकारको विविधता छ त्यसलाई हामीले सम्बोधन गर्नै पर्थ्यो र केही लामो समयदेखि राज्यको मूलधारबाट उपेक्षामा परेको समुदायलाई समेट्नुपर्ने अवस्था थियो। त्यो कालान्तरमा समयक्रममा हामीले त्यसलाई बदल्नु पर्ने पनि हुनसक्छ, तर आज हाम्रो त्यही मूल त्यही मान्यतामा आधारित भएको निर्वाचन प्रणाली छ। यस्तो निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फ निर्वाचनमा चाहिँ अलि बढ्दा भड्काव हुने, भड्किलो हुने, धेरै ठुलो मात्रामा पैसा खर्च गर्नुपर्ने र विभिन्न हिसाबको चाहिँ अनुचित प्रतिस्पर्धा गर्नुपर्ने खालको चाहिँ एउटा प्रवृत्तिकै रूपमा देखिसक्यो। त्यस कारणले गर्दाखेरि चाहिँ यो प्रवृत्तिलाई कुनै न कुनै हिसाबले हामीले सच्याउनु पर्ने, त्यसलाई करेक्सन गर्नुपर्ने अवस्था छ। यो निर्वाचनमा हामी आम जनताका बीचमा भन्छौँ कि वास्तवमा स्थानीय निर्वाचनमा अस्ति र संसदका कतिपय निर्वाचनमा जे जस्ता चाहिँ भड्किला व्यवहारहरू भए, जे जस्ता चाहिँ पैसाको चलखेल, भोज भतेर, अनुचित आग्रह पूर्वाग्रह, द्वन्द झगडा, जे जस्ता क्रियाकलापहरू भए, त्यसले हाम्रो निर्वाचन प्रणाली र लोकतन्त्रमाथि चाहिँ राम्रो गर्दै गर्दैन। किनभने हामीले खोजेको भनेको एक किसिमले भन्दाखेरि निष्पक्ष पारदर्शी खालको चुनाव, स्वस्थ र मर्यादित चुनाव, त्यस्तो माध्यमबाट हामीले जनप्रतिनिधिलाई स्थापित गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा यसपल्ट नेकपा एमालेको तर्फबाट यथाशक्य पहल हुन्छ। चुनाव चाहिँ एकदमै लोकतान्त्रिक होस्, पारदर्शी होस्, स्वस्थ र मर्यादित प्रतिस्पर्धा होस् भन्ने कुरामा एमालेको तर्फबाट जोरदार पहल चाहिँ यसपल्ट हुन्छ।
जस्तो यहाँले प्रत्यक्ष निर्वाचनको केही संकेत गर्नुभयो, समानुपातिक निर्वाचनमा पनि दलहरूमाथि एउटा आरोप छ कि दललाई माया गरेको अथवा दललाई सहयोग गरेको त्यसपछि समानुपातिकमा परेको, त्यसको चाहिँ योगदानहरू यहाँहरूकै नेताहरूले भन्नुहुन्छ कि योगदानको मूल्याङ्कन जुन ढंगले समानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्ने हो त्यो हुन सकेन, त्यसमा विकृति बढ्यो, अब त्यसलाई कसरी सच्याउने?
एक हिसाबले भन्नुपर्दाखेरि अहिलेसम्म तपाईँले भने जस्तै देखिन्छ, यदा कदा समानुपातिकका अधिकांश सिटहरूमा चाहिँ खास समुदायकै मान्छेहरू, आधारभूत तहकै मान्छेहरू, पर्नै पर्ने मान्छेहरू, योगदान गरेकै मान्छेहरू परे पनि एका दुई मान्छेहरू, कहिलेकाहीँ विवादास्पद मान्छेहरू पर्ने, केही व्यावसायिक मान्छेहरू पर्ने र उनीहरूले चाहिँ पार्टीलाई अनुचित रूपमा प्रभाव पारेर त्यो समानुपातिक लिस्टमा परे भन्ने चर्चा र यसो पात्रहरूको अनुहार हेर्दा त्यस्तो बेला बेलामा हुने गरेको देखिन्छ। त्यसले हामीलाई सही ठाउँमा पुर्याउँदैन, त्यो विकृति नै हो एक हिसाबले। त्यस कारण त्यसलाई करेक्सन गर्नै पर्छ र सँगसँगै प्रत्यक्षतर्फ हुने निर्वाचनको विकृति जुन छ त्यो विकृतिलाई पनि हामीले अन्त्य गर्नै पर्छ। त्यस कारणले गर्दा हामीले त एमालेको तर्फबाट कतिपय व्यक्तिहरू त्यसो गर्दै गरेनन् त म भन्न सक्दिनँ, भयो पनि होला, तर अधिकांश ठाउँमा नेकपा एमालेका उम्मेदवारहरूको तर्फबाट चुनावमा मर्यादित तरिकाले चुनाव निर्वाचन लड्ने कोसिस चाहिँ भएको छ र त्यो चाहिँ यो निर्वाचनमा पनि हाम्रो तर्फबाट त्यो सम्पूर्ण रूपले त्यो विकृतिको अन्त्य गर्ने प्रयास हुन्छ।
अब हामीसँग करिब करिब थोरै समय मात्रै छ र एउटा महत्वपूर्ण सन्दर्भ छ जुन राष्ट्रियताको विषय हो। राष्ट्रियताको विषय अन्य मुलुकहरूको यदि हामीले उदाहरण हेर्ने हो भने त्यहाँ राष्ट्रियताको विषयमा दलहरूका बीचमा लामो खिचापानी हामी देख्दैनौं। हाम्रै छिमेकी भारतले पनि यदि राष्ट्रियताको सन्दर्भ आयो भने उनीहरू सबै पार्टीहरू एक भएका उदाहरण हामी थुप्रै पाउँछौं, तर हामी कहाँ राष्ट्रियतालाई नै राजनैतिक दलहरूले सत्ताको अस्त्र बनाए, चाहे त्यसको पक्षमा चाहिँ गर्ने कामहरू होस् या कुनै विषयका विपक्षमा गर्ने कुराहरू होस्, उनीहरूले निर्वाचनलाई केन्द्रबिन्दु बनाएर गरिरहेको पाइन्छ, त्यो विडम्बना हो। अब यस्ता विषयहरू, यसका विभिन्न स्वरूपहरू चाहिँ हुन सक्लान्, तर यस्ता विषयहरूमा के चाहिँ राजनीति हुनु ठिक हो?
हामीले पनि यदा कदा त्यस्तो विषयहरूमा सर्वसम्मति गरेका उदाहरणहरू त छन्। केपी ओली प्रधानमन्त्री भएका बेला हामीले चुच्चे नक्सा प्रकाशित गर्ने क्रममा चाहिँ हामीले संसदले सर्वसम्मतिका साथ त्यसलाई पास गर्यो, त्यो एउटा असाध्यै सकारात्मक इतिहासको परिघटना थियो। त्यस्तै अरू कतिपय मुद्दाहरूमा हामीले चाहिँ त्यस्तो मान्यता स्थापित गर्न खोजेका चाहिँ छौँ, तर हामी कहाँ कतिपय राजनीतिक दलहरू व्यक्ति हेरेर कुरा गर्ने, राष्ट्र हेरेर कुरा गर्ने, समुदाय हेरेर कुरा गर्ने, कहाँ के भन्दा ताली पड्किन्छ, के भन्दा मान्छेले राम्रो भन्छन् भनेर असाध्यै अस्थायी कुरामा लाग्ने केही पात्रहरू चाहिँ हाम्रो राजनीतिमा हावी भएका छन्। एक हिसाबले त्यस्ता व्यक्तिहरू, त्यस्ता पार्टीहरू नाङ्गिएका त छन्, तर पनि हुँदा हुँदै पनि जोर जबरजस्ती त्यस्ता मान्छेहरू चाहिँ यो अस्थिरताका खेलाडीको रूपमा रहेका मान्छेहरू कुनै न कुनै रूपमा राजनीतिमा हावी भएको देखिन्छ। हामीले वास्तवमा तपाईँले प्रश्नमा राख्नुभयो जस्तै परराष्ट्र सम्बन्धको विषयमा वा नेपालको राष्ट्रिय हितलाई हेर्ने कुरा सन्दर्भमा चाहिँ हामी एक ठाउँ उभिनै पर्छ। हामी उभिन सकेनौँ र हाम्रो परराष्ट्र मामिलामा स्थापित एउटै मूल्यलाई हामीले मान्यतालाई चाहिँ बोक्न सकेनौँ भने त्यसैमा अरूले चलखेल गर्ने हो। हामीले पसल थापिदिएपछि नै अरू ग्राहक बनेर आएर हामीलाई हस्तक्षेप गर्ने हुन्, हामीले एउटा अडानका साथ हामी उभिन सक्यौँ भने कसैको पनि हस्तक्षेप हुन सक्दैन। तर यहाँ त खुलेआम चाहिँ प्रधानमन्त्री को हुने र कति अवधिलाई हुने भनेर भागबण्डा गर्नका लागि छिमेकीलाई गएर साथी राखेर वार्ता र संवाद गरिन्छ, यहाँका नेताहरू गएर भनेपछि योभन्दा लज्जाबोध गर्नुपर्ने कुरा केही पनि होइन। खुलेआम रूपमा नेपाल
यहाँले भनेको कुरालाई अझै म अलिकति स्पष्ट यहाँबाट चाहे, जस्तो प्रतिपक्षमा रहँदाखेरि चर्को कुरा गर्नेहरू सत्तामा गइसकेपछि उनीहरूको व्यवहार फेरिएको पाइन्छ, त्यो त्यो के बाध्यता हुन्छ सत्ताको, सत्ताको आफ्नै खालको बाध्यता हुन्छ कि के हुन्छ खास?
एक किसिमको हिंताबोध जस्तो हो त्यो। चाहिँ कस्तो भनेदेखि सत्तामा बस्दाखेरि चाहिँ कुरा चपाएर गर्नुपर्ने, लुकाएर बोल्नुपर्ने, फरक धारणा राख्नुपर्ने, बाहिर बस्दा अर्कै बोल्नुपर्ने, त्यो बिल्कुल हुँदै होइन। तर त्यो एक किसिमको हिंताबोध र कसैसँगको छायामा चाहिँ डरले कसैको चाहिँ कसैको अभिव्यक्तिप्रति अभिशप्त जस्तो भएर कसैसँग वशीभूत भएर चाहिँ बाध्यताले बोल्न खोजे जस्तो जुन व्यवहार देखिन्छ त्यो चाहिँ लज्जाबोध हुनुपर्ने विषय हो। जस्तो कि म तपाईँलाई बताउन चाहन्छु, केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो तर भारतले नाकाबन्दी लगाएको थियो, उहाँ बाहिर बसेर विपक्षी भएर होइन, प्रधानमन्त्रीको कुर्सीमै बसेर
सिंहदरबार। यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। हाम्रो निर्धारित समय सकिएको छ, यहाँलाई धेरै धन्यवाद। फेरि पनि
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एमाले प्रमुख सचेतक विशाल भट्टराई। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेको तयारीका विषयमा अन्तर्संवादमा हामी कुराकानी गर्दैथ्यौं। अन्तर्संवादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र उत्तम पाण्डे र पराग पोखरेल सहित सन्तोष रेग्मी विदा हुन्छु। अवस्था नमस्कार।